This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्कार श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गेला सदाको आइतबार झै 6:30 बजे यहाँहरूको रेडियो सेटमा आजको आइतबार पनि आइपुगेका छौँ भन्दा पनि आज म स्टुडियोमा एक्लै छु। हाम्रा सहकर्मी मित्र द्वय नवीन पन्तजी र खगेन्द्र खत्रीवडाजी आजको कार्यक्रममा सहभागी हुन नसक्ने जनाउनु भएको कारण म आज तपाईँहरू समक्ष कार्यक्रम भोइस अफ साङ्गेला लिएर सञ्जयपुरी तपाईँहरूको रेडियो सेटमा आइसकेको छु। श्रोताहरू, तपाईँहरूलाई थाहै छ, कार्यक्रम भोइस अफ साङ्गेला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछ र तपाईँहरूको रेडियो सेटमा हामीहरूको आवाज पुर्याउने माध्यम बनेको छ रेडियो एडलेडको यो रेडियो स्टेसन, हजुर, रेडियो एडलेड 101.5 मेगाहर्ज, हजुर, जसलाई तपाईँ अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसका लागि तपाईँ लगन गर्नुपर्ने हुन्छ www.radio.adelaide.edu.au, हजुर, www.radio.adelaide.edu.au, हजुर, तपाईँ हामीलाई डिजिटलमा पनि सुन्न सक्नुहुन्छ। र यो यदि तपाईँले मैले भर्खरै उल्लेख गरेको वेबसाइट लगन गर्नुभयो भने हामीलाई संसारभर तपाईँ प्रत्यक्ष रूपमा सुन्न पाउनुहुनेछ। हजुर श्रोताहरू, कार्यक्रम हो भोइस अफ साङ्गेला, यो हरेक आइतबार तपाईँहरूले थाहा नै छ, हरेक आइतबार साँझ 6:30 बजेदेखि आउने गर्दछ र आज कार्यक्रममा म एक्लै छु र मसँग थुप्रै सामग्रीहरू छन् जुन नेपाली राजनीति, नेपाली खेल, त्यसै गरी अन्तर्राष्ट्रिय जगतमा भइरहेका गतिविधि र त्यसै गरी मिठा मिठा गीत सङ्गीत हाम्रो कार्यक्रमको अभिन्न अङ्ग नै हुन्। श्रोताहरू, म कार्यक्रमको थालनी गर्न चाहन्छु आजको तिथि मितिबाट। आजको मिति 2070 साल पौष महिनाको 7 गते पञ्चमी तिथि आइतबारको दिन, तदनुसार अङ्ग्रेजी पात्रो अनुसार 2013 डिसेम्बर 22 तारिक, अहिले यहाँ स्टुडियो घडीमा यति बेला साँझको 6:34 गइसकेको छ श्रोताहरू, र नेपालमा भने यति बेला 1:00 लगभग 45 मिनट हुनै आँटेको छ, अर्थात् 1:45 लागेको छ श्रोताहरू। र कार्यक्रममा आज हामी नेपाली पाठशालाको बारेमा पनि कुरा गर्नेछौँ। नेपाली पाठशाला एडलेडमा 2008 सञ्चालन भइरहेको छ र यसको हरेक वर्ष एउटा कार्यकाल परिवर्तन हुने गर्दछ र सोही क्रममा गत केही दिन अगाडि यसको 2013 कार्यकाल सकेर अब 2014 लागि नयाँ व्यक्तिले यसको नेपाली पाठशालाको जिम्मेवारी पाउनुभएको छ एज अ प्रिन्सिपल। उहाँसँग पनि हामी कुराकानी गर्नेछौँ केही समयपछि। र श्रोताहरू, अहिलेलाई भने म कार्यक्रम सुरु गर्दैछु राजु लामाको आवाजमा रहेको एउटा यो देशभक्तिपूर्ण भावले भरिएको गीत मेरो देश मलाई लाग्छ प्यारो। हजुर श्रोताहरू, अहिलेलाई सुनौ यो गीत र त्यसपछि म फेरि तपाईँहरूसँग रेडियोमा विविध जानकारीका साथमा अरू सामग्रीहरू लिएर आउनेछु। अहिलेलाई सुनौ यो गीत राजु लामा र श्रोताहरू, तपाईँहरूलाई म स्मरण गराइहाल्न चाहन्छु, राजु लामा र उनको ब्यान्ड मङ्गोलियन हट एडलेडमा पनि छोटो समयमा आउँदैछन्। अबको 1 हप्ताभित्रमा उनीहरू एडलेडमा प्रदर्शनी आफ्नो प्रत्यक्ष प्रोग्राम लिएर आउँदैछन्, त्यसबारेमा पनि म कुराकानी गर्नेछु। अहिलेलाई सुनौ यो गीत।
भन्जङ्गले मलाई बोलाइरहन्छ
हजुर श्रोताहरू, मेरो देश मलाई लाग्छ प्यारो, राजु लामाको आवाजमा रहेको यो सुमधुर गीतपछि तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छु। म सञ्जय, कार्यक्रम हो भोइस अफ साङ्ग्रिला। हजुर, साङ्ग्रिलाका आवाजहरू रेडियो एडलेड 101.5 मेगाहर्जमा हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म। हजुर श्रोताहरू, यो त भयो कार्यक्रमको जानकारी, र यदि तपाईँ हामीलाई केही सल्लाह सुझाव र तपाईँहरूका आफ्ना साहित्यिक कृतिहरू या तपाईँहरूले कुनै पनि कार्यक्रमहरू आयोजना गर्दै हुनुहुन्छ एडलेड वरपर भनेदेखि तपाईँले हामीलाई सूचना एज अ सूचनाको रूपमा पठाउन सक्नुहुन्छ। हामी तपाईँहरूको सूचना यथा सके जस्ताको तस्तै पढेर तपाईँ हाम्रा नेपाली कम्युनिटी, एडलेडमा रहेको नेपाली कम्युनिटी बीच पुर्याउने हामी कोसिस गर्नेछौँ। त्यसका लागि तपाईँले हामीलाई लेखी पठाउन सक्नुहुन्छ radio.nepali@gmail.com हाम्रो यो इमेल एड्रेस हो। त्यसै गरी हाम्रो फेसबुक पेज पनि तपाईँले भिजिट गर्न सक्नुहुन्छ www.facebook.com/sangrila-ka-awaj. हजुर, त्यसमा पनि यदि तपाईँहरूले कुनै कार्यक्रमहरू आयोजना गर्दै हुनुहुन्छ भनेदेखि तपाईँहरू हामीलाई फेसबुक मार्फत पनि इनबक्स गर्न सक्नुहुन्छ। तपाईँहरूका कार्यक्रमका सूचना मात्र नभएर तपाईँहरूका तपाईँ यदि इन्ट्रेस्टेड हुनुहुन्छ साहित्यिक लेखतिर भने पनि तपाईँहरूका कथा कविता होइन मुक्तकहरू चुड्किलाहरू जे कुनै पनि होस् तपाईँ हामीलाई पठाउन सक्नुहुन्छ र तपाईँहरूका कलाकृति तपाईँहरूका सृजनाहरूलाई हामी यहाँबाट प्रसारण गर्ने कोसिस गर्नेछौँ। हजुर श्रोताहरू, अब म कार्यक्रममा अर्को एउटा प्रसङ्ग राख्दैछु। प्रसङ्ग हो वर्ल्ड कपको ट्रफी। हजुर, यो वर्ल्ड कप 2014 ब्राजिलमा हुँदैछ र वर्ल्ड कपमा नेपालले भनौँ न छनौटमा पनि पर्न नसके पनि भनौँ खेल्न पनि खेल्न त अलि परेको कुरा भयो, छनौटमा पनि पर्न नसक्ने अवस्था भनौँ न रहिआएको छ। तर त्यो भनेर नेपाली दर्शकहरू नेपाली खेल प्रेमीहरूले वर्ल्ड कपलाई भने त्यत्तिकै व्यवस्था गर्न सक्दैनन्। वर्ल्ड कप को ज्वरो नेपालमा बिस्तारै बढ्दैछ किन भन्दाखेरि 2014 पनि नजिकै छ र यसै क्रममा वर्ल्ड कप ट्रफी नेपाल भित्रिएको छ। यो सम्बन्धमा एउटा छोटो म जानकारी तपाईँहरूलाई गराइहाल्छु। नेपाली दर्शकहरूले लामो प्रतीक्षा गरेको विश्व फुटबलको निकै चर्चित विश्वकप ट्रफी शनिबार काठमाडौँ आइपुग्यो। ट्रफी हेर्न दशरथ रङ्गशालामा दर्शकहरूको घुइँचो लागेको थियो। विश्वको 91 देशमा यात्रा गर्ने क्रममा पहिलो पटक नेपाल ल्याइएको त्यो सुनौलो ट्रफी फेरि आउने सम्भावना नभएकोले यस्तो दुर्लभ अवसरलाई नगुमाउन रङ्गशाला आएका दर्शकहरू खेलप्रेमीहरूले बताएका थिए। राष्ट्रपति रामवरण यादवले विश्वकप फुटबलको सक्कली ट्रफी प्रदर्शन गर्दा दशरथ रङ्गशालामा झण्डै 3 घण्टादेखि प्रतीक्षा गरिरहेका दर्शकहरूले उत्साहका साथ ताली बजाएका थिए। राष्ट्र प्रमुख र विश्वकप जित्ने टोलीका सदस्यले मात्र छुन पाउने नियम अनुसार 3 किलो 800 ग्राम सुनको सो ट्रफीलाई सार्वजनिक गर्दै राष्ट्रपति यादवले भने, यो मुलुकको इतिहासमा एउटा महत्वपूर्ण क्षण हो। विश्व खेलकुदको सबैभन्दा लोकप्रिय ट्रफी काठमाडौँमा हेर्ने मौका पाएका छौं। राष्ट्रपति जस्तै विश्वकप ट्रफीलाई नाङ्गो आँखाले प्रत्यक्ष हेर्न फुटबलमा कैयौं वर्ष बिताएका खेलाड़ीहरू र पदाधिकारीहरू उत्सुक देखिएका थिए। खेलाड़ीहरूलाई ट्रफीसँगै सामूहिक फोटो खिच्न दिइएको थियो। राष्ट्रिय महिला टोलीका एक खेलाड़ी दीपा अधिकारीले भनिन्, आफ्नो आँखाले यो ट्रफी देख्न पाउनु सपना जस्तो लागिरहेको छ। मलाई त अहिले पनि यो चक्कली जस्तो लागेको छैन। ट्रफी सिसाको सोकेसभित्र राखिएको थियो र दर्शकहरूलाई टाढाबाट केही सेकेण्ड मात्र हेर्ने व्यवस्था मिलाइएको थियो। सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो। सन् 1974 बनेको आधुनिक सुनको ट्रफी हेर्न झण्डै 3,000 दर्शकको ताँती लागेको थियो। लामो लाइन लागेर बसेका दर्शकहरूमा साना उमेर समूहदेखि बुढापाकासम्म थिए। कतिपयले ससाना नानीहरू च्यापेर आएको देखिएको थियो। तिनैमध्ये एक खेलप्रेमी दर्शकले भनिन्, कस्तो होला भनेर हेर्न र बाबु नानीलाई पनि खुसी बनाउन लिएर आएको, तर उत्साहसँगै व्यवस्थापनमा थुप्रै कमजोरी रहेको भन्दै कतिपय दर्शकहरूले गुनासो पनि गरेका थिए। ट्रफी हेर्न पोखराबाट आएका एक दर्शक विजय साईले भने, फोटो पनि खिच्न पाइन्छ भनेर म फ्लाइटको खर्च गरेर यहाँ आएँ, तर 1-2 सेकेन्ड मात्र हेर्न पाइयो। विश्वकप ट्रफीको विश्वयात्रा गराउनुको उद्देश्य भनेको फुटबलको चर्चा अझ बढाउनु हो। 91 देशको यात्रा गरिरहेको फिफा वर्ल्ड कप ट्रफी बंगलादेश भूटान हुँदै नेपाल आएको हो र सो ट्रफी आजै भारत लगिने कार्यक्रम पनि रहेको छ। र श्रोताहरू, तपाईँहरूलाई म अर्को एउटा पनि जानकारी यहाँनिर के गराइहालौँ भन्दाखेरि, यसरी यो विश्वकप फुटबल ट्रफी जुन छ यसलाई कुनै पनि देशको राष्ट्र प्रमुख या चाहिँ त्यो वर्ल्ड कप जित्ने विजेता का टोलीहरू विजेता टिमको सदस्यहरूले मात्र छुन पाउने नियम छ र जो कोहीले यसलाई छुन पाउने अधिकार छैन, भनौँ न कुनै पनि देशको राष्ट्र प्रमुख या र विश्वकप जित्ने टिमका सदस्यहरूले मात्र यसलाई छुन पाउने नियम बनाइएको छ। श्रोताहरू, यो त थियो वर्ल्ड कप ट्रफी नेपाल भित्रियो र वर्ल्ड कप ट्रफीले नेपाली खेलप्रेमीहरूलाई उत्साहका साथ एउटा 2014 हुन लागेको वर्ल्ड कप फुटबलको सूचना दिएर गयो र यसै गरी राष्ट्रपति डाक्टर रामवरण यादवले यसलाई सबै सामु उचालेर नेपाली फुटबल प्रेमीहरूलाई उत्साही बनाएका थिए। हजुर श्रोताहरू, कार्यक्रम हो भोइस अफ साङ्ग्रिला, रेडियो एडलेड 101.5 मेगाहर्जमा। तपाईँ हामी बीच यो भलाकुसारी भइरहेको छ। र अब म अर्को एउटा गीत प्रस्तुत गर्दैछु यहाँनिर श्रोताहरू, तिमीलाई म के भनौँ, नारायण गोपालको आवाजमा रहेको तर यसलाई रिअरेन्ज गरिएको छ श्रोताहरू। अहिलेलाई तपाईँहरू समक्ष म प्रस्तुत गर्दैछु तिमीलाई म के भनौँ नारायण गोपालको आवाजमा। हजुर, तिमीलाई म के भनौँ, जुन भनौँ कि तारा भनौँ, नारायण गोपालको आवाजमा रहेको यो सुमधुर गीत तपाईँहरूका लागि हामीले प्रस्तुत गर्यौं कार्यक्रम भोइस अफ साङ्ग्रिलामा, हजुर दोस्रो सांगीतिक सौगात स्वरूप। हजुर, कार्यक्रममा अब फेरि अर्को प्रसंग जोड्ने बेला भएको छ। प्रसंग हो एडिलेडको नेपाली पाठशाला। हजुर, यो एडलेडमा नेपाली पाठशाला सञ्चालन भएको लगभग 4-5 वर्ष भएको छ। 2008 सुरु भएको यो नेपाली पाठशाला अहिले 2013 आइपुग्दाखेरि यसमा चाहिँ 5 वर्षमा प्रवेश भइसकेको छ, 5 वर्ष सिद्धिएको छ भनौँ। श्रोताहरू, अब म उहाँसँग एकजना व्यक्तिसँग कुराकानी गर्न जाँदैछु। उहाँ चाहिँ अहिले नेपाली पाठशालाको 5 प्रिन्सिपलका रूपमा मनोनित हुनुभएको छ। उहाँ हुनुहुन्छ गोकुल घिमिरे, र स्वागत गर्न चाहन्छु गोकुल घिमिरेजीलाई। स्वागत छ कार्यक्रममा तपाईँलाई।
नमस्कार। रेडियो साङ्गिलाका भोइस सुनेर बसिरहनुभएका सम्पूर्ण एडलेडवासी तथा विश्वमा जता पनि अनलाइन सुन्नुभएका सबैलाई मेरो हार्दिक नमस्कार छ, र सञ्जय भाइलाई पनि।
हजुर गोकुलजी, कार्यक्रममा पहिलो कुरो समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र दोस्रो कुरो, तपाईँ अब नेपाली पाठशाला एडिलेटको 5 प्रिन्सिपल अथवा प्रेसिडेन्ट हुनुभएको छ, त्यसमा तपाईँलाई धेरै धेरै बधाई।
हजुर, एकदमै आभारी छु हजुर यो ठाउँसम्म ल्याइदिनु भएकोमा।
हजुर, अब कुरा गर्न चाहन्छु म, यो नेपाली पाठशाला अधिकांश एडिलेडमा बस्ने, साउथ अस्ट्रेलियामा बस्ने नेपाली भाषी सबैलाई थाहा छ नेपाली पाठशाला। तैपनि जसले पहिलोचोटि आज कार्यक्रम सुन्दै हुनुहुन्छ र नेपाली पाठशाला भनेको के हो त भन्ने जिज्ञासा लाग्न सक्छ, यसको बारेमा छोटो चर्चा गरिदिनुहोस् न।
हजुर, नेपाली पाठशाला भन्दा बित्तिकै पाठशाला यसैकै पनि अब नामबाट पनि धेरै कुरा थाहा भइहाल्छ, तर मेन मलाई भनौँ न, अब म संस्थापक सदस्य त होइन, तर संस्थापक सदस्य दाजुहरूले चाहिँ त्यतिखेर नेपाली समाजलाई चाहिँ एउटा कुनै भनौँ न नेतृत्व गर्ने अथवा त्यो समाजलाई चाहिँ एकै ठाउँमा ल्याउने के गर्न सकिन्छ त भन्दा, आफ्ना बच्चा नानीहरूले नेपाली नबोलेको अथवा भनौँ न अब इङ्ग्लिस मात्र बोल्ने भन्ने किसिमको एउटा इन्भाइरोमेन्ट देखिसकेपछि बच्चालाईहरूलाई पनि नेपाली सिकाउने र हामी पनि भेटघाट गर्ने र हाम्रो संस्कृति लगायतका कुराहरूलाई चाहिँ आदान प्रदान त्यहाँबाट गरौँ भन्ने उद्देश्यले उहाँहरूले सुरु गर्नुभएको रहेछ 2008 यो कुरा। यो त्यसपछि विभिन्न कार्यकालहरू चेन्ज हुँदै जान्छ, जाने क्रममा अहिले चाहिँ मेरो उसमा आइरहेछ। यो क्रममा बिचमा पाठशालाले आफ्नो एक्टिभिटीहरू पनि चेन्ज गर्दै आइरहेको छ, जस्तो कि जसले कि अब पठन पाठन मेन उद्देश्य हो भने सांस्कृतिक जगेर्ना र सांस्कृतिक नयाँ बच्चाहरूलाई चाहिँ सांस्कृतिक र भाषिक दुइटै जानकारी गराएर उनीहरूलाई त्यसमा दक्ष बनाउने एउटा उद्देश्य त्यो पनि हो।
हजुर, नेपाली पाठशालाको बारेमा त जानकारी भइहाल्यो, र अब यो पाठशाला कुनै पनि संस्था चलाउनलाई यतिकै चलाउन अलिकति गाह्रै पर्छ, जस्तो विभिन्न कुराहरूको आवश्यकता पर्दछ, र यसलाई यो नेपाली पाठशाला सञ्चालन गर्न तपाईँहरूले के कस्तो भूमिका भनौँ न कस्तो किसिमले चलाइराख्नु भएको छ यसलाई?
हजुर, यो एकदम साधारण, हजुरलाई मैले पहिला पनि एकचोटि हजुर सञ्जयजीसँग कुरा गर्दा भनेको थिएँ, समान सहभागिता समान योगदान नेपाली भाषा र संस्कृतिको उत्थान भन्ने नारा हो यो पाठशालाको। यो नारा भन्दा बित्तिकै बुझिहाल्नुभयो, सबैको समान सहभागिता र समान योगदान। अर्थ के छ भने हामीले सबै सदस्यले थोरै पाठशालाको सञ्चालन खर्च स्टेसनरी लगाएलाई सबैलाई बराबर रुपियाँ त्यहाँ दिन्छौँ र आफै टिचर हुन्छौँ, आफै अभिभावकमै टिचर बन्छौँ र त्यहाँ गएर नानी बाबुहरूलाई हामीले नेपाली सिकाउँछौँ, उनीहरूलाई भनौँ न नेपालीको बारे, नेपालको पहिचानको बारेमा सिकाउँछौँ, नेपाली भाषाको बारेमा सिकाउँछौँ, हाम्रा सांस्कृतिक पर्वहरूको बारेमा सिकाउँछौँ। त्यो एकदमै समान सहभागिता समान योगदान नै हाम्रो मेन स्रोत हो।
हजुर, त्यसै गरी अब यो कार्यकाल हस्तान्तरण गर्ने र कार्यकालको नयाँ जिम्मेवारी लिने जुन तपाईँहरूको प्रचलन छ, त्यसबारेमा जानकारी गराइदिनुहोस् न।
हजुर, यो पनि त्यही नै अन्तर्गत, जस्तो अब हरेक वर्ष एकैजनाले गरिराख्नु पनि सायद समयको अभावले पनि नभ्याउने, अनि त्यसपछि गएर अलि बच्चाहरूलाई पनि नयाँ अनुभूति हुनु पर्यो, अनि आफ्नो भिजन पनि हुन्छ साथीहरूको नयाँ केही गरौँ भन्ने, त्यो त्यसलाई चाहिँ प्रोत्साहन गर्ने गरी हरेक वर्ष एकजनालाई जिम्मेवारी ट्रान्सफर गरियो भने सायद यो कस्तो हुन्छ भन्दा, जिम्मेवारी मेरो पनि आउँछ र यो मेरो पनि हो भन्ने किसिमको एउटा भान पनि सबैलाई हुन्छ भन्ने कन्सेप्ट सायद सुरुमा दाजुहरूले लिनुभएको होला, त्यसैलाई नै कन्टिन्यू गर्दै हरेक वर्ष को यो अस्ट्रेलियन वर्षको आधारमा हामीले चाहिँ भनौँ न इङ्ग्लिस क्यालेन्डरको आधारमा हामीले त्यहाँको वार्षिक कार्यक्रम गरेर त्यही दिन नै सत्ता के तपाईँको नयाँ संयोजक चुन्ने चलन चाहिँ छ।
हजुर हजुर, अब जस्तो 2000 योभन्दा अगाडिको विमल रेग्मीजी हुनुहुन्थ्यो होइन, अब अहिले नयाँ संयोजकको रूपमा तपाईँ आउनुभएको छ गोगुल घिमिरेजी, र तपाईँले नै भर्खरै उल्लेख गर्नुभयो सबैको आआफ्नो सोचाइ हुन्छ, आआफ्नो उत्साह हुन्छ। अब नेपाली पाठशालालाई अब आगामी एक वर्षका लागि कसरी अगाडि लैजाने तपाईँको सोच रहेको छ त?
हजुर, एकदम धन्यवाद, राम्रो क्वेसन सोध्नुभयो। योभन्दा अघिल्लो कार्यकालमा पनि म त्यो कमिटीभित्र थिएँ, त्यहाँ कमिटी बनाउँछौँ, दुई तिनजना चारजनासम्मको हुन्थ्यो पहिला, यसपालि अलि लामो बनाइएको छ। त्यो कमिटीमा म पनि थिएँ एज अ असिस्टेन्ट संयोजक बनाउन, सहायक संयोजकको रूपमा, र त्यही भएर मैले त्यहाँ काम कसरी गर्न सकिन्छ भन्ने कुराको नलेज मैले लिइसकेको थिएँ। अब संस्थालाई कसरी लान सकिएला भन्ने मेरो दिमागमा चाहिँ केही कुराहरू मैले तयार गरेको छु, जस्तो कि संस्थालाई चाहिँ विधिवत रूपमा दर्ता गर्ने, सबै दाजुहरू एग्री भइसक्नु भएको छ उहाँहरूले,
भनेपछि यो अहिलेसम्म यो दर्ता भएको चाहिँ छैन होइन?
हजुर, आधिकारिक रूपमा अस्ट्रेलियन संस्थाको आधारमा छैन, तर यो हामी छिटै नै छिटैको यो दुई हप्ताभित्र नै हामी दर्ता प्रक्रिया सम्पन्न गर्दैछौँ। त्यसैको लागि नै यसपालि हामीले अलिक ठुलो कार्य समिति बनाएका छौँ। जस्तो अहिलेको कार्य समितिमा म नाम एकचोटि पढ्न चाहन्छु,
हजुर,
म मेरो संयोजकत्वमा म आफैले म नाम उहाँहरूले दिनुभएको भएर म एउटा प्रतिनिधि मात्र हो
है,
र उहाँ लगायत राजु उपाध्यायज्यू, मङ्गल बज्राचार्यज्यू, सरोज खनालज्यू, अनु खरेलज्यू, मनोज पन्तज्यू, कवि भट्टज्यू, विष्णु भगालेज्यू, आनन्द भण्डारीज्यू, रूपक हरियालज्यू, सदीक्षा अधिकारीज्यू, रिना हरियालज्यू र ज्योति खड्काजी गरेर हामी 13 चाहिँ अझै छ अहिलेको चाहिँ कार्य समिति एउटा बनाएका छौँ, त्यसको संयोजक चाहिँ मलाई जिम्मा दिएको छ। अब हामीले चाहिँ एउटा मोटामोटी एउटा खाका जस्तो बनाएका छौँ, यसलाई अब पारित गर्न त बाँकी नै छ, तर के गर्छौँ त आउने कार्यक्रमहरू हामीले भन्दाखेरि हामीले यसमा पनि उपसमितिहरू जस्तो बनाएर कथा सञ्चालन गर्ने उपसमिति छुट्टै, एउटा सांस्कृतिक सञ्चालन एउटा सांस्कृतिक पक्षको लागि छुट्टै, अनि पाठशालाले आफ्नो प्रचार प्रसार तथा प्रकाशन गर्ने एउटा इच्छा जाहेर गरेको छ त्यसको लागि छुट्टै, र अन्य कार्यक्रमहरूको लागि छुट्टै, र अनि हामीले यसपालि मेरो एउटा अर्को उद्देश्य लास्ट इयरदेखि पनि हामीले ट्राई गर्न खोजेको के भने हामीले संस्थालाई कोठामा मात्र नभएर बाहिर पनि ल्याउनु पर्यो। अर्थ के छ भने नेपाली हामी यति एकजुट छौँ, हाम्रो संस्कृति यो हो, कल्चर यो हो भनेर हामीले यता स्ट्रिटमा लानुपर्छ, रोडमा लानुपर्छ भनेर मैले उदाहरूलाई साथीहरूलाई सबैलाई भन्दा उहाँहरू एकदमै खुसी साथ लाग्न गर्दाखेरि पनि लास्ट इयर हामी त्यो अलिकति समयका कुराहरू र अलिक प्लानिङ नभएको कारणले त्यहाँ जान सकेनौँ, तर यसपालि हामीले त्यो सबै गर्ने एकदमै गरेका छौँ। त्यसभित्र हामीले चाहिँ अझ अरू कार्यक्रमहरूमध्ये अब कक्षा सञ्चालन हाम्रो रेगुलर हुन्छ, र हाम्रो सांस्कृतिक कार्यक्रममा होली, नेपालीको नयाँ वर्ष, बुद्ध जयन्ती, भानु जयन्ती, दसैँ तिहार, यी हाम्रो सधैँ कार्यक्रमहरू गर्छौँ। प्लस यस्तै भानु जयन्ती सरी बुद्ध जयन्तीको लागि चाहिँ यसपालि हामीले चाहिँ यसलाई चाहिँ स्टेटमा लिएर जाउँ र त्यहाँ गएर बुद्धको प्रचार प्रसार गरौँ भन्ने एउटा नयाँ किसिमको एउटा अभियान सञ्चालन गर्ने सोच बनाइरहेका छौँ। त्यस्तै पाठ्यक्रमलाई अलिकति चेन्ज गरेर नयाँ किसिमको पाठ्यक्रम गरौँ कि जसले चाहिँ प्रत्यक्ष बच्चालाई र अभिभावकलाई दुवैलाई एक किसिमको काम पाइयोस्, बच्चाले जति सिक्नुपर्ने हो त्यति सिकुन् भन्ने किसिमको एउटा त्यो सोच पनि बनाएर अगाडि बढ्ने लागिरहेका छौँ। अब यसै आशा लाग्छ साथीहरू धेरै अब भनौँ न 12-13 एउटा समूह भएको हुनाले हामीले यो वर्ष अलिकति केही नयाँ अब सब पुरानो कार्यकाल गर्दै आएका कुराहरूलाई कन्टिन्यू गर्दै थोरै नयाँ केही गर्न सक्छौँ कि भन्ने आशा चाहिँ छ।
हजुर,
अलिअलि कार्यक्रम भने
हजुर हजुर एकदमै राम्रो कुरा। र जस्तो अर्को कुरा मलाई जिज्ञासा के लाग्यो भन्दाखेरि, जस्तो तपाईँहरू मलाई जहाँसम्म लाग्छ यो तपाईँहरूको पाठशालाको कक्षा सञ्चालन पाक्षिक रूपमा हुन्छ होइन, 15 एकचोटि?
हजुर, पाक्षिकमा हुन्छ,
पाक्षिक रूपमा हुन्छ। जस्तो तपाईँहरूले यो पाक्षिक जुन क्लास भयो त्यो क्लासमा बच्चाहरूलाई सिकाउनु भएका केही कुराहरू उनीहरू फेरि 15 आउँदाखेरि अलिकति त्यसलाई भुलिसक्ने अथवा फेरि उनीहरूलाई त्यो कुरा रिपिट नभइकन अरू नयाँ कुरा थप्दाखेरि त्यसले कतिको पोजिटिभ इफेक्ट पारेको छ, बच्चाहरूले सिक्ने अवसर कस्तो पाएका छन् या के छ?
अहिलेसम्मको स्थितिलाई हामीले हेर्दाखेरि खासै नसिकेको भनेर पनि भन्नु मिल्दैन धेरै कुराहरू।
अथवा मेरो प्रश्नको आशय के थियो भन्दाखेरि पाक्षिक रूपमा नभएर साप्ताहिक रूपमा,
हजुर हो, मैले एकदम बुझेँ। होइन, बच्चाहरू आधीभन्दा बढी अलिक सिनियर बच्चाहरूको आश्रय पनि थियो, हामीले अझ धेरै सिक्न पाउँथ्यौँ भन्ने। तर यो कस्तो भने समान सहभागिताको रूपमा र समान योगदानको रूपमा चल्ने भएको भएर कुनै बच्चाले चाहँदा चाहँदै पनि अब हामी अभिभावकहरू आफ्नो कामको कुराले गर्दाखेरि अथवा आफ्नो कार्यव्यस्तताको कुराले त्यहाँ पुग्न नसकेको जुन अहिलेसम्मको स्थिति छ त्यसलाई पनि सायद अब अहिले त यो अब आउने कार्य अब आर्थिक वर्षमा त नभनौँ, तर केही समयपछि अवश्य पनि हामी यसलाई चाहिँ साप्ताहिक रूपमा गराउन सक्छौँ होला। जबकि बच्चा ठुलो हुँदै जान्छ, उसले आवश्यकता लिन्छ, र त्यो बच्चाले अलिक कम सिक्यो कि भन्ने भएरै यसपालि चाहिँ हामीले नयाँका एउटा कोर्स डिजाइन भनौँ न तपाईँको अब पाठ्यक्रम नेपालीमा हामीले पाठ्यक्रमलाई अलिकति तयार गरेर त्योलाई चाहिँ अभिभावक जो आफै जानुहुन्छ त्यहाँ उहाँलाई चाहिँ हामीले यो पाठ्यक्रम हो यति हामीले यहाँ आज उनीहरूलाई भन्यौँ, यसलाई चाहिँ तपाईँहरूले प्लिज घरमा पनि गरिदिनु हो भने उसले पनि सिक्छ, त्यो नानी बाबुले पनि सिक्छन्, हामीलाई पनि पोजिटिभ हुन्छ र बच्चाले सिक्यो भन्ने एउटा हुन्छ नि पोजिटिभ। घरमा अब एकदमै साधारण तरिकाले कोर्स डिजाइन गर्ने गरेका छौँ, तयार गरेका छौँ, आशा छ हाम्रो यसले चाहिँ इफेक्टिभ हुनेछ।
हजुर, धेरै धेरै धन्यवाद गोकुलजी, र तपाईँको कार्यकाल पनि सफल रहोस्, र नेपाली पाठशाला अझै यसै गरी वर्षौँ वर्षसम्म नेपाली नानी बाबुहरूलाई नेपाली कला संस्कृति, नेपाली भाषा र नेपाली संस्कृतिको इम्पोर्टेन्सको बारेमा, महत्त्वको बारेमा जानकारी गराइराखोस् पाठशालाले। हामीलाई हाम्रो तर्फबाट यही शुभकामना छ।
धन्यवाद सञ्जयजी, र रेडियो साङ्गीलाका भोइस सुनिरहनुभएका सम्पूर्ण नेपाली एडिलेडवासी नेपालीहरू, जसको बुवा के अरे जो अभिभावक हुनुहुन्छ, जसको बच्चा बोल्न दौडिन हिँड्न सक्नुहुन्छ, उहाँहरू सबैलाई प्लिज अब म एकदमै आत्मदेखि उहाँहरूलाई आह्वान गर्छु कि एडिलेड नेपाली पाठशाला एडिलेडमा यो वर्षको अहिले आउने जनवरी 12 तारिकको दिनदेखि नयाँ कक्षा सुरु हुन्छ। त्यस दिन तपाईँहरूले आफ्नो बच्चा बच्चीलाई, यसको मतलब के होइन कि तपाईँहरूले आफ्नो बच्चालाई त्यहाँ भर्ना गराउनु हो या गराउनु भयो भने त्यो होइन, तपाईँ आइदिनुहोस्, तपाईँहरू सबैजना त्यहाँ आइदिनुहोस्, तपाईँहरूको विचार के छ त्यसलाई पनि हामी मध्यनजर गर्दै हामीले हाम्रा बच्चा बच्चीलाई नेपाली र नेपालको बारेमा सिकाउने र नेपाल भनौँ न एउटा विदेशमा बसेको बच्चा नि कति मिठो नेपाली बोलेको भन्ने हामीले गराउन सकौँ भन्ने हाम्रो इच्छा हो। तपाईँ हामी सबैको त्यो इच्छालाई पूर्ति गर्नलाई तपाईँहरू सबैले सहयोग गर्नुहुन्छ भन्ने म आशा राखेको छु।
हजुर, समय दिनुभएकोमा तपाईँलाई पनि धन्यवाद।
हजुर, हजुरलाई के अरे सञ्जयजीलाई पनि कि मलाई यसो जो मेरो आफ्नो विचार शब्द राखिदिने मौका दिनुभएकोमा म एकदम हृदयदेखि नै आभारी छु।
हजुर, हस्त। हजुर श्रोताहरू, अहिले हामी कुराकानी गर्दैथ्यौँ नेपाली पाठशाला एडिलेडका नयाँ संयोजक गोकुल घिमिरेजीसँग। उहाँ अहिले यो पाठशालाको पाँचौँ संयोजकका रूपमा मनोनित हुनुभएको छ, र गत 15 तारिकका दिन यो नेपाली पाठशालाको नयाँ संयोजक चुन्ने काम सम्पन्न भएको थियो, र चौथो संयोजक अर्थात् विमल रेग्मी हुनुहुन्थ्यो योभन्दा अगाडिको संयोजक, उहाँले चाहिँ आफ्नो कार्यकालको प्रतिवेदन पेश गर्नुभएको थियो, र नेपाली पाठशालाले यसरी नै राम्रो काम गर्दै जाओस् र उत्तरोत्तर प्रगति गरोस् र नेपाली कला संस्कृति नेपाली भाषाको बारेमा आगामी यो पुस्तालाई भनौँ न युवा पुस्ता अहिलेका नानी बाबुहरू छन् जुन भोलिका युवा पुस्ता हुन् तिनीहरूलाई नेपालको बारेमा चेतना एउटा दिइराखोस् यही हाम्रो कामना। र कार्यक्रममा फेरि अर्को गीत म राख्दैछु यहाँनिर, यो नेपाली मुभी के यही हो माया एड्रिन प्रधानको आवाजमा रहेको यो गीत अहिलेलाई सुनाऊ तपाईँहरूका लागि, र त्यसपछि कार्यक्रममा फेरि तपाईँहरूसँग अरू थप जानकारीका साथमा म उपस्थित हुनेछु। कार्यक्रम हो भोइस अफ साङ्गीला, रेडियो एयरलाइन 101.5 मेगाहर्जमा, र अहिलेलाई यो गीत एड्रिन प्रधानको आवाजमा।
कुन मौनमा भेट हुन्छ कुन बेला कोसँग ठोकिन्छन् यी पाइला कुन मौनमा भेट हुन्छ कुन बेला कोसँग मिठा हुन्छन् कोही कोहीको सुरुवात पनि तिता हुन्छन् कसैको प्रसङ्ग बढ्दै जाँदा नया नया बन्छ कहानी हराइन थाल्छ बुझी बुझी जानी जानी हो गलती पछि फेरि पछु तोमा परिणत हुन्छ त्यही छाती पिटी छटपटिनु अरूको भूल ठुलो बुझेर नि बुझ्ने गाह्रो हर मान्छेलाई यही बहकिले बहकिन्छन् सम्हालिने सम्हालिन्छन् बहकिने बहकिन्छन् सम्हालिने सम्हालिन्छन् सम्हालिन चाहेर पनि बहकिन्छ बहकिन्छ गोही भने हो यही माया हो यही माया हो सँगै समयले निटो काट्दा जिन्दगीले रङ्ग फेर्छ मुटुसँग मुटु साट्दा खुसी दिने आँसु पुछ्नु मायालुको सोफा वै हो दुखाई नै मिठो लाग्छ विरतीको डोरी बाट्दा मौसम बदलिन्छन् ऋतुहरू फेरिन्छन् मौसम ऋतुहरू फेरिन्छन् ऋतु पनि कसैको जीवन फेरिदिन्छ फेरिदिन्छ कोही भने हो यही माया हो यही माया हो
हजुर श्रोताहरू हो यही माया हो यो चलचित्रको टाइटल ट्र्याक रहेको थियो एड्रिन प्रधानको आवाजमा कार्यक्रमको तेस्रो गीती सौगात स्वरूप तपाईँहरूलाई राख्यौं आशा छ मन पर्यो होला मनोरञ्जन गर्नुभयो होला भन्ने आशा लिएको छु र श्रोताहरू अब कार्यक्रममा तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम भोइस अफ साङ्ग्रेला हजुर तपाईँहरूलाई थाहा नै छ तैपनि म जानकारी गराइहालौँ कार्यक्रम भोइस अफ साङ्ग्रेलाका आवाजहरू हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म रेडियो एडलेड 101.5 मेगाहर्ज अर्थात 101.5 मेगाहर्जमा आउने गर्दछ हजुर अब म एउटा प्रसंग यहाँनिर जोड्न चाहन्छु हजुर तपाईँहरूलाई थाहा नै छ श्रोताहरू नेपालमा मङ्सिर 4 गते चुनाव सकिएको छ र आज पुसको 7 गते भइसकेको छ लगभग चुनाव सकिएको 1 महिना भइसकेको छ प्रत्यक्ष रूपमा जसले निर्वाचन जिते उनीहरू त अब स्वत उम्मेद्वार के अरे सभासद भइसके तर प्रत्यक्षमा नभएर समानुपातिकमा जो उठेका थिए पार्टीले चाहिँ अब समानुपातिकमा पार्टीले मनोनयन गरेर सभासदहरूलाई निर्वाचन आयोग समक्ष नेम लिस्ट बुझाउनु पर्ने हो त्यो कार्य अझै पनि सम्पन्न भएको छैन र निर्वाचन आयोगले त्यो मितिलाई सारेर पुस 10 गतेसम्मका लागि लम्ब्याएको छ र पुस 10 गतेसम्म समानुपातिकमा सबै पार्टीहरूले आफ्ना उम्मेद्वारहरूको नाम अलि पेस गर्नुपर्नेछ तर यहाँनिर अलिकति फरक निर्वाचन सम्बन्धी नै तर अलिकति फरक कुरा गर्दैछु म अब शीर्षक रहेको छ 90 मत ल्याउनेको खर्च 10 लाख अब निर्वाचन एउटा ग्याम्लिङ नै हो श्रोताहरू यो जुवा नै हो आए आँप गए झटारो भने जस्तै अब 90 मत ल्याउनेको खर्च 10 लाख रुपियाँ शीर्षकमा यो मैले नागरिकमा छापिएको थियो नागरिक न्युजमा छापिएको त्यसबाट सावार गरेको हुँ अलिकति इन्ट्रेस्टिङ लाग्यो कतिसम्म मान्छेहरूले चुनावमा आफू निर्वाचनमा जित्नका लागि कतिसम्म पैसा खर्च गरेछन् त भनेर सम्बन्धमा, र यो विशेष गरी इलाम क्षेत्र इलामको क्षेत्र नम्बर 1, 2, 3 को प्रसङ्ग हो। संविधान सभा निर्वाचनमा जम्मा जम्मी 90 मत ल्याउने उम्मेद्वारले झण्डै 10 लाख खर्च गरेको विवरण बुझाएका छन्। लिम्बुवान मुक्ति मोर्चाबाट इलाम 3 मा उठेका दिलेन्द्र नेमवाङको चुनावी खर्च 9,63,000 रुपियाँ छ। इलामबाट विजयी एमालेका झलनाथ खनाल, सुभाष नेमवाङ र काँग्रेसका केशव थापाको भन्दा नेमवाङको खर्च धेरै हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार नेमवाङले प्रचार प्रसारमा सर्वाधिक 1,45,000 र सवारी साधनमा 1,35,000 रूपियाँ खर्च भएको विवरण बुझाएका छन्। जबकि 17,342 मत ल्याएर विजय हुने खनालले यी शीर्षकमा क्रमशः 50,000 र 1.5 लाख रूपियाँ खर्चिँदै 9,15,000 रूपियाँको विवरण बुझाएका छन्। थोरै मत ल्याउनेको धेरै र विजयी उम्मेद्वारको थोरै खर्च हुनुले निर्वाचन कार्यालयमा बुझाइएको विवरण अपत्यारिलो देखिन्छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फ चुनाव लड्ने उम्मेद्वारले बढ़ीमा 10 लाख रूपियाँसम्म मात्रै खर्च गर्न पाउने सीमा तोकिदिएपछि उम्मेद्वारले त्यसभन्दा तलको खर्च विवरण बुझाउँदै छन्। वास्तविक खर्चभन्दा यो धेरै कम देखिन्छ। चुनावमा काँग्रेस एमाले माओवादी र काँग्रेस एमाले ए माओवादी र संघीय समाजवादीका उम्मेद्वारको ठूलो धनराशि खर्च भएको सबैले देखे जानेकै हो। निर्वाचनलाई नजिकबाट नियालेका एकजना अधिकार कर्मी भन्छन् तर खर्च विवरण पेश गर्दा नपत्याउने रकम हालेको देखिन्छ। थोरै मत ल्याउनेले धेरै र धेरै ल्याउनेले थोरै खर्च देखाउनु अपारदर्शी राजनीतिको सूचक ठान्छन् उनी। इलामबाट चुनाव लड्ने 17 दलका 39 उम्मेद्वार मध्ये शुक्रबारसम्म खर्च विवरण बुझाउने 8 जना मात्रै छन्, जसमध्ये धेरै खर्चिने इलाम 3 का नेम्बाङ हुन्। इलाम 2 बाट विजय सुभाष नेम्बाङले 7,28,500 र इलाम 3 बाट विजय केशव थापाले 6,11,775 रुपियाँ खर्चेका छन्। निर्वाचन सकिएको 35 दिनभित्र आयोगलाई चुनावी खर्च बुझाउनु पर्ने प्रावधानलाई उम्मेद्वारले सामान्य रूपमा लिँदै मनलाग्दो रकम भरेर विवरण बुझाएका छन्। निर्वाचन निर्देशिकाको 59 नम्बर फारममा विभिन्न 11 शीर्षकमा रकम भरेर बुझाउने व्यवस्था छ। इन्धन, पर्चा, आमसभा, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन आदिमा खर्च गर्ने अधिकार छ। चुनाव जित्न करोड हाराहारी खर्चेका उम्मेद्वारले पनि 7-8 लाख मात्रै खर्च विवरण देखाउनु राजनीति कतिसम्म अपारदर्शी हुन्छ भन्ने नमूना हो। ती अधिकार कर्मी भन्छन् आयोगले पनि हचुवाका भरमा विवरण खोजेको छ। बिल भरपाई केही नचाहिने तोकिएको अवधि सकिनै लाग्दा समेत 31 उम्मेद्वारले खर्च विवरण नबुझाएको कार्यालयले जनाएको छ। हजुर, चुनाव सकिसक्यो नेपालमा र चुनावमा कोले कति खर्च गरे भन्ने शीर्षकमा निर्वाचन आयोगले छानबिन गर्दैछ र सोही क्रममा 90 भोट ल्याउने उम्मेद्वारले 10 लाख रुपियाँसम्म खर्च गरेको निर्वाचन आयोगलाई विवरण बुझाएपछि यो चाहिँ अलिकति चर्चामा रहेको छ अहिले। र श्रोताहरू, फेरि कार्यक्रममा अर्को एउटा गीत सौगात स्वरूप तपाईँहरूलाई म सुगम पोखरेलको आवाजमा एउटै घाम शीर्षकमा रहेको यो गीत अहिलेलाई प्रस्तुत गर्दैछु र कार्यक्रममा यो गीतपछि म तपाईँहरू समक्ष पुनः उपस्थित हुनेछु। अहिलेलाई सुनौ यो गीत एउटै घाम सुगम पोखरेलको आवाजमा तपाईँहरूका लागि।
धेरीमा सेवा पुस्ताको सुरुवात गरौँ सुगम पोखरेलको यो ब्युटिफुल नम्बरबाट।
मान्छे सँगै बैली बनी जिउनु मान्छे किन मान्छे सँगै बैली एउटै मुस्कान धेरै हुन्छ खुशी साथनालाई एउटै मुस्कान धेरै हुन्छ खुशी साथनालाई एउटै फूल भए पुग्छ एउटै फूल भए पुग्छ जीवन बाँच्नलाई
युवा पुस्ताले सुनिरहनु भएको छ एन्ड फलो भएको छ अर्को ब्युटिफुल नम्बर तपाईँहरू माझमा राख्ने एन्ड दिस सङ इज अगेन बाई सुगम पोखरेल मेलोडियस नम्बर
हजुर श्रोताहरू तपाईँहरूलाई कार्यक्रममा पुनः स्वागत छ। सुगम पोखरेलको एउटै घाम भए पुग्छ शीर्षकको यो गीतपछि तपाईँहरूलाई म अर्को एउटा जानकारी गराउन चाहन्छु। यहाँ एकजना नेपाली प्राध्यापक वरिष्ठ प्राध्यापक डाक्टर पदम सिंह खडाले ग्लोबल हेल्थ रिसर्च अवार्ड 2013 सम्मानित हुनुभएको शीर्षकमा रहेको यो जानकारी। बेलायतको द युनिभर्सिटी अफ सेल्फिल्डका वरिष्ठ प्राध्यापक डाक्टर पदम सिंह खडा वा ग्लोबल हेल्थ रिसर्च अवार्ड 2013 सम्मानित हुनुभएको छ। संसारका 100 देशमा सञ्चालन भएको अमेरिका स्थित द इन्टरनेसनल इम्पोडियोमोलोजिकल एसोसिएसन आइइइए ले जनस्वास्थ्य क्षेत्रमा काम गर्ने एकजनालाई वर्षेनी यो अवार्ड प्रदान गर्दछ। यस वर्ष सिमखडा छानिएका हुन्। सिमखडा बेलायतको द युनिभर्सिटी अफ सेल्फिल्डमा अन्तर्राष्ट्रिय स्वास्थ्य विषयका वरिष्ठ प्राध्यापकका रूपमा कार्यरत छन्। उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा 70 भन्दा बढी अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्। प्रजनन तथा यौन स्वास्थ्य बसाइसराई मातृ तथा शिशु स्वास्थ्यबारे प्रसिद्ध जर्नलहरूमा प्रकाशित उनका अनुसन्धानात्मक लेखहरू नेपाल र अन्य निम्न आय भएका देशहरूका लागि उपयोगी भएको एसोसिएसनले जनाएको छ। नेपालको स्वास्थ्य सम्बन्धी उनका लेखहरूले विश्वव्यापी अनुसन्धानका क्षेत्रमा नयाँ आयाम दिएको जनाएको छ। अवार्डले मलाई थप हौस्याएको छ। खुशी व्यक्त गर्दै सिमखडाले भने स्वास्थ्य क्षेत्रको उच्च शिक्षा सुधारका लागि पर्नेछु। यसअघि सेभ द चिल्ड्रेन र स्वास्थ्य मन्त्रालयमा कार्यरत सिमखडा पोखरा विश्वविद्यालय अन्तर्गतको नोबेल कलेज र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मनमोहन मेमोरियल इन्स्टिट्युटमा विजिटिङ प्रोफेसरका रूपमा कार्यरत थिए। प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट नेपाली प्राध्यापक सम्मानित भएकोमा आफूलाई समेत गौरवको विषय भएको द युनिभर्सिटी अफ सेल्फिडले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। सिमखडा ग्रामीण महिलाहरूको स्वास्थ्यका क्षेत्रमा काम गर्ने गिरन तारा ट्रस्ट बेलायत र नेपाल संस्थासँग आबद्ध छन्। स्वास्थ्यसँग सम्बन्धित 2000 संस्थाहरू आबद्ध एसोसिएसनले आज भारतको महात्मा गान्धी युनिभर्सिटीमा एक कार्यक्रमको आयोजना गर्दै यस अवार्डद्वारा सम्मानित गरेको हो। गान्धी युनिभर्सिटीका उपकुलपति डाक्टर एवी जर्ज र केरला स्टेट आयर एजुकेशन काउन्सिलका भाइस चेयरपर्सन टीपी श्रीनिवासनद्वारा संयुक्त रूपमा एक कार्यक्रमका बीच उनलाई यो अवार्ड प्रदान गरिएको हो। यो अवार्डबाट सम्मानित हुने उनी पहिलो नेपाली हुन्। हजुर, यसै गरी अर्को एउटा वैदेशिक रोजगारीमा जाने नेपालीहरूले तिर्ने भिसा शुल्क तिर्ने रकम एउटा र देखाउने रकम अर्को सम्बन्धमा अर्को जानकारी यहाँनिर प्रस्तुत गर्न चाहन्छु। वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारहरूलाई दूतावासले 3,900 लिए पनि जारी भिसामा शुल्क भने 700 रुपियाँ मात्र उल्लेख गर्ने गरेको छ। दूतावासले गत कार्तिक दोस्रो सातादेखि रोजगार भिसा शुल्क 700 रुपियाँबाट करिब 4.5 गुणाले बढाएर 3,900 रुपियाँ पुर्याएको थियो। दूतावासको वेबसाइटमा पनि रोजगार भिसा शुल्क 3,900 रुपियाँ उल्लेख छ, तर दूतावासले जारी गरेको प्राप्त रोजगार भिसामा भने त्यस बापत तिरिएको शुल्क 700 रुपियाँ मात्र उल्लेख छ। नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत फाल्दी अदिल्लाहले भिसा शुल्क 3,900 रुपियाँ नै भएको दावी गरे। भिसा शुल्क 3,900 रुपियाँ नै हो उनले भने, तर प्रणालीगत समस्याका कारण हामीले जारी भएको भिसामा 700 मात्र उल्लेख गर्न सकेका हौं। कार्यवाहक राजदूत फाल्दीले दूतावासमा स्थापित नयाँ प्रणालीमा संयोजनको समस्याले जारी भिसामा 700 रुपियाँ उल्लेख भए पनि भिसाको बिलमा भने 3,900 नै उल्लेख गरिएको दावी गरे। भिसाको बिल 3,900 रुपियाँकै जारी हुने गरेको छ उनले भने। दूतावासले भिसा बापत तिरिएको रकमको मलेसिया सरकारको आधिकारिक बिल समेत जारी गर्दैन। बिल मलेसिया भिसा VLN नेपाल प्रालीको नाममा जारी हुन्छ। कान्तिपुरलाई प्राप्त मलेसिया VLN नेपालको एउटा बिलमा समेत भिसा शुल्क 700 रुपियाँ नै लेखिएको छ। उक्त बिलमा प्रोसेसिङ चार्जका नाममा अतिरिक्त शुल्क 3,200 रुपियाँ उल्लेख गरिएको छ। नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष बलबहादुर तामाङले दूतावासले गरीब नेपालीलाई भिसा शुल्कको 4.5 गुणा बढी प्रोसेसिङ चार्ज लिएर मर्कामा पारेको बताए। भिसाको पैसा तिरिसकेपछि छुट्टै एजेन्सी खडा गरेर प्रोसेसिङ चार्जका रूपमा किन थप पैसा असुलिएको हो बुझ्न सकिएको छैन उनले भने। गरीब नेपालीले चर्को ब्याजमा ऋण खोजेर तिरेको त्यो पैसा कहाँ जान्छ र के काममा खर्च हुन्छ भन्ने खोजिनु पर्दछ।
आज फेरि त्यसै झरी पर्यो, धेरै वर्ष पछि आज फेरि त्यसै झरी पर्यो। तिमीलाई नै सम्झेर हो कि तिमीलाई नै सम्झेर हाँस्दै आँसु झर्यो, धेरै वर्ष पछि आज फेरि त्यस्तै झरी पर्यो।
धेरै वर्षपछि आज झरी पर्यो। यस कुमारको आवाजमा रहेको यो गीत ब्याकग्राउन्डमा बज्दैछ र श्रोताहरू तपाईँहरूलाई जाँदा जाँदै म फेसबुक ट्विटर अपडेट गराइहालौँ। दाजुले बाउले ससुराले राजनीति गरे भन्दैमा आफूले पनि त्यसैलाई पेसा बनाउन जरुरी छ र कुखुरा पालन गरे हुन्न। यति धेरै युवा गएका छन् खाडी देशमा काम गर्न जानुहुन्न। डेमोक्रेटिक अफ नेपालले ट्विट गरेको यो धुर्त मोनसान्टोलाई भित्राउनुभन्दा स्थानीय र घरेलु बिउको प्रबन्धन गर्नु दीर्घकालमा राम्रो हुनेछ। बाबुराम भट्टराई कलङ्की चोकको डिजाइन देख्दा जति खुसी भए मेलम्चीको पानी काठमाडौँ ल्याउँछौँ भन्दा नि त्यति नै खुसी भाथेँ। मेलम्चीको पानी छताछुल भएको मेरो सहर। विष्णु भट्टराई हालैको भेटघाटमा एकजना स्वतन्त्र बुद्धिजीवीको एउटा भनाइले मलाई निकै गम्भीर बनाएको छ। उनले भनेका थिए यो चुनावमा काङ्ग्रेस एमाले जितेको होइन ए माओवादीले हारेको हो। सत्य त्यस्तै पो हो कि? डाक्टर बाबुराम भट्टराई जनताको लागि बम पड्काए भन्ने वैद्यले आफ्नो घरमा किन बम पड्काएनन्? के उनी यो देशको जनता होइनन् र? भवसागर घिमिरे ट्विट गर्छन् चराले पनि उड्नका लागि खाली हावामा किन नहोस् सङ्घर्ष नै गर्नुपर्छ, सङ्घर्ष कहिल्यै सानो हुँदैन। मनोज सन्त्याल फूल टिप्दा काँडाले घोच्यो भनेर कराएर हुन्छ, काँडाले फूललाई कति धेरै कुराबाट जोगाएको छ, फूलमा पहिलो हक काँडाकै लाग्छ। बुद्धिसागरले ट्विट गर्नुभएको। हजुर श्रोताहरू यसै फेसबुक ट्विटर अपडेटका साथ साथमा माफ गर्नुहोला आजका लागि हामी कार्यक्रमबाट हामी भन्दा पनि म बिदा हुन चाहन्छु। आगामी आइतबार फेरि तपाईँहरूसँग 6:30 बजे विभिन्न रोचक जानकारी र मिठा मिठा गीत सङ्गीतका साथमा उपस्थित हुने बाचाका साथ आजका लागि म कार्यक्रमबाट बिदा हुन चाहन्छु। हजुर हस्त, यो आगामी सप्ताह तपाईँहरूको शुभ रहोस्। सबैलाई माफ गर्नुहोला, मेरो घाँटी अलिक खराब भइरहेछ आज। मेरी क्रिसमस र ह्याप्पी न्यू इयर भनी भन्न चाहन्छौँ सम्पूर्ण भोइस अफ साङ्गिला परिवारको तर्फबाट। र झस्किएर युवराज चौलागाईको आवाजमा रहेको योगी छोड्दै तपाईँहरू समक्षबाट म बिदा हुन चाहन्छु। हस्त, शुभ सन्ध्या, शुभरात्रि।
तर्किएर जाने तिमी नै फर्किएर आउन खोज्दैछौ, फर्किएर आउन खोज्दैछौ किन तिमी नै बस्ने माछा मलाई हलचल नगर म त आफ्नै सुरमा छु मेरो मतलब नगर धन देखेर दोष दिएर धन देखेर दोष दिएर सल्किएर जाने तिमी नै आउन खोज्दैछौ फर्किएर आउन खोज्दैछौ किन तिमी नै
सानो झै भइसक्यो मलाई पुल्ले नगर तिमी सिस्नो झै भइसक्यो मलाई पुल्ले नगर तिमीलाई बिरा